الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد سورة یاسین کے فوائد میں ہم شروع میں مذاکرہ کر لیں گے جو ہم نے کل پڑھا تھا. احادیث میں سورہ یاسین شریف کے بہت سارے فضائل وارد ہوئے ہیں. ان میں سے ایک فضیلت یہ ہے کہ جو بندہ رات کے وقت سورہ یاسین شریف کو پڑھے گا وہ صبح کے وقت اس حال میں اٹھے گا کہ اس کے گناہوں کی مغفرت ہو چکی ہوگی, اور جو بندہ دن کے شروع میں سورہ یاسین شریف کو پڑھ لے گا اللہ تعالیٰ سارے دن کے کاموں میں اس کی مدد فرمائیں گے. جنت میں اللہ تعالیٰ باقی قرآن مجید کو اٹھا لیں گے. مومن اگر پڑھنا بھی چاہیں گے تو صرف سورہ طہٰ اور سورہ یاسین شریف کی تلاوت کر سکیں گے. اگر کوئی بندہ اپنی زندگی کے آخری لمحات میں ہو اس کے قریب سورہ یاسین شریف کی تلاوت کی جائے تو اس کے جان نکلنے میں آسانی ہو جاتی ہے. زندگی کی کسی مشکل کے وقت میں سورہ یاسین کو مبین کے ساتھ پڑھنا. سورہ یاسین میں سات جگہ پر مبین کا لفظ آیا ہے. شروع سے پڑھنا شروع کریں, پہلے مبین تک پڑھ کے پھر دوبارہ شروع کریں, پھر دوسری مبین تک, پھر تیسری تک, پھر چوتھی تک, سات مبینوں کے ساتھ سورہ یاسین پڑھیں گے تو اس کے وجہ سے اللہ تعالیٰ اس پریشانی سے نجات عطا فرما دیں گے. چالیس مرتبہ سورہ یاسین شریف کو پڑھ کر دعا مانگنا مصیبت کے ٹلنے کا سبب ہوتی ہے. یہ عمل ہم نے اپنے مشائخ کی زندگیوں میں بہت کثرت کے ساتھ دیکھا ہے. پھر نبی علیہ السلام نے ارشاد فرمایا, لکل شیء قلب وقلب القرآن یاسین, ہر چیز کا دل ہوتا ہے اور قرآن مجید کا دل سورہ یاسین شریف ہے. طالب علم کے ذہن میں ایک سوال پیدا ہوتا ہے کہ سورہ یاسین کو کس وجہ سے قرآن مجید کا دل کہا گیا ہے. ایک وجہ تو مفسرین نے یہ لکھی ہے کہ عقیدے میں تین باتیں بہت بنیادی ہوتی ہیں, ایک اللہ تعالیٰ کی وحدانیت, دوسرا نبی علیہ السلام کی رسالت, اور تیسرا مرنے کے بعد دوبارہ زندہ ہونا اور حساب کتاب کا ہونا. اور اس صورت میں ان تینوں کے اوپر تفصیل سے بات کی گئی ہے. اللہ تعالیٰ نے ان تینوں پوائنٹس کو خوب کھولا ہے سورہ یاسین شریف میں. چونکہ یہ بنیاد تھی اس لیے اس کو سورہ قرآن مجید کا اس کو دل کہا گیا ہے. اور بعض مفسرین نے لکھا ہے کہ باقی صورتوں میں تو اور انبیاء کے تذکرے ہیں, اس صورت میں اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو تسلی دی ہے کہ آپ کافروں کو دین کی طرف بلاتے ہیں, ان کو ڈراتے ہیں اور ان پہ کوئی اثر نہیں ہوتا, اور اس پر آپ کا دل دکھتا ہے, غمگین ہوتا ہے, تو آپ غم نہ کریں, ان کا نہ ڈرنا. اس کی وجہ یہ ہے کہ ہم نے ان کی آنکھوں پر, ان کے دلوں کے اوپر پردے ڈال دیے ہیں. تو اس سے نبی علیہ السلام کے دل کو تسلی ہو گئی تھی, اس لیے اس کو قرآن مجید کا دل کہا گیا. اس سورت کی ابتدا یاسین سے ہوتی ہے. یاسین کے لفظ میں مفسرین نے چند رائے دی ہیں. ایک تو انہوں نے فرمایا ہے کہ یہ انسان کے لفظ سے ماخوذ ہے. انسان کے لفظ کی تصغیر اگر کی جائے تو وہ انیسین ہوتی ہے, تو اس میں انی کو نکال کر اس کی جگہ حرف ندا یا لگا دیا گیا, تو یاسین کا مطلب ہوگا اے انسان. بعض مفسرین نے لکھا کہ یہ یاسین اللہ تعالی کے اسماء الحسنی میں سے کوئی اسم ہے جس کی حقیقت حال کو اللہ تعالی ہی بہتر جانتے ہیں. اسی وجہ سے امام مالک رحمت اللہ علیہ یاسین کا لفظ نام کے طور پہ رکھنا اس کو پسند نہیں فرماتے تھے. वो फरमाते थे अगर नाम कोई रख भी ले तो यासीन इस तरह न लिखे जिस तरह सूरह यासीन के शुरू में लफ्ज है, बल्कि या के साथ अलिफ को बढ़ाए तो इल यासीन के वजन पर गोया उसका नाम यासीन बन जाएगा, वो जायज होगा। बाद मुफस्सिरीन ने लिखा है कि ये यासीन नबी अलैहिस्सलाम का मुबारक नाम है जो अल्लाह ने उनके लिए रखा है। ये भी अजीब बात है कि कुरान मजीद में अल्लाह रब्बुल इज्जत ने मुख्तलिफ अंबिया को पुकारा उनके नामों को लेकर, या आदम, या नूह, या इब्राहीम, या जकरिया, या यहया, या ईसा, या मूसा, ये सब नाम अल्लाह ताला ने कुरान मजीद में अंबियाए कराम के लिए। लेकिन जब नबी अलैहिस्सलाम को खिताब करने का मौका आया तो अल्लाह रब्बुल इज्जत ने अपने महबूब की इज्जत अफजाई फरमाई और उनको नाम लेकर पुकारने के बजाय सिफाती नाम से पुकारा, या अय्युहन नबीयु, या अय्युहर रसूल, या अय्युहल मुज़म्मिल, या अय्युहल मुदस्सिर। तो ये नबी अलैहिस्सलाम के मुबारक नाम थे, इन नामों से अल्लाह ताला ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को खिताब फरमाया। तो यासीन नबी अलैहिस्सलाम का नाम मुबारक है। आगे फरमाया वल कुरान हकीम, और कुरान मजीद की जो हिकमत वाला कुरान है, पक्का कुरान है। कुरान मजीद की जितनी बातें हैं उसमें बहुत हिकमत है। जो बंदा जितना इस किताब को समझने की कोशिश करता है उसको अंदाजा होता है कि लिकुल आयत मिनल कुरान ज़ाहरुन व बतनुन, कुरान की हर आयत का एक जाहिर है और एक उसका बातन है, और उसका एक जो बतन है बातिन है उसके और आगे राज होते हैं। जैसे खिलाफ होते हैं ना, आप उतारते चले जाएं तो अंदर से चीज निकलती है, यूं ही आयत मुबारक के ऊपर खिलाफ हैं, आप एक उतारेंगे दूसरा माना मिलेगा, फिर उतारेंगे तीसरा माना मिलेगा, फिर उतारेंगे और आगे माना मिलेगा। जितना आप अंदर चलते जाएंगे उतना आपके सामने नए नए मानी आएंगे और आप हैरान होंगे कि कुरान मजीद को अल्लाह ताला ने इल्म का समुन्दर बनाया है। फिर अल्लाह ताला ने कसम उठाकर फरमाया इन्नका लमिनल मुरसलीन, बेशक आप रसूलों में से हैं, भेजे हुओं में से हैं। कुरान मजीद में अल्लाह ताला ने बाकी अंबिया की रिसालत की गवाही दी है, लेकिन कसम उठाकर गवाही देना ये सिर्फ नबी अलैहिस्सलाम को एजाज हासिल है कि अल्लाह रब्बुल इज्जत ने, अब देखिए खालिक कायनात कसम उठाकर किसी बात की गवाही दें ये कितनी बड़ी बात होती है। तो नबी अलैहिस्सलाम को इसे तसल्ली मिल गई कि मेरे अल्लाह कसम उठाकर मेरी रिसालत की गवाही दे रहे हैं। फिर आगे ये भी फरमा दिया अला सिरात मुस्तकीम, आप बिल्कुल सीधे रास्ते के ऊपर हैं, जो आप इनको दीन सिखा रहे हैं ये बिल्कुल सीधा रास्ता है, जो इसकी पैरवी करेगा वो सीधे रास्ते पर जिंदगी गुजारने वाला बन जाएगा। चुनाचे हम सूरह फातिहा में दुआ मांगते हैं इहदिनस सिरातल मुस्तकीम, ए अल्लाह हमें सीधे रास्ते की रहनुमाई कर दीजिए। तो सीधे रास्ते की रहनुमाई क्या है कि नबी अलैहिस्सलाम की इत्तबा करना, जो कामिल इत्तबा करेगा वो कुरान मजीद की तालीमात के मुताबिक सीधे रास्ते पर जिंदगी गुजारने वाला बन जाएगा। तंजील अल अजीज रहीम, उतारा है जबरदस्त रहम वाले ने। अब कुरान मजीद को उतारने का मकसद क्या है, फरमाया लितुंजिर कौमम मा उन्जिर आबाउहुम फहुम गाफिलून, ताकि तू डराए एक कौम को कि जिसके बाप दादों ने डर नहीं सुना और वो गाफिल थे। यानी जो कुरैश मक्का थे इनके मां बाप के पास भी पहले कोई नबी नहीं आए थे, ये ऐसी सरजमीन थी। ईसा अलैहिस्सलाम से लेकर नबी अलैहिस्सलाम तक दरमियान में इनके पास कोई नबी नहीं आए, जिसकी वजह से जो इनके बाप दादा थे वो भी कुफ्र और शिर्क का इर्तकाब करने वाले थे। और अगर कोई आए भी सही तो इन्होंने उनकी बात पर तवज्जो ही नहीं दी, उनकी बात को सुना ही नहीं, तो ऐसे जैसे कि कोई बंदा आया ही नहीं। अल्लाह फरमाते हैं लकद हक्कल कौल वला अक्सर हिम फहम ला युमिनून, साबित हो चुकी है बात इनमें बहुत लोगों पर तो वो ना मानेंगे। अब ये तकदीर का लिखा हुआ मामला है। अल्लाह फरमाते हैं ए मेरे प्यारे महबूब सल्लम, आप तो इनको डराएंगे, दीन की तरफ बुलाएंगे, मगर ये बात साबित है कि ये लोग आपकी बात पर ध्यान नहीं देंगे, कान नहीं धरेंगे और उससे ये फायदा नहीं उठाएंगे। और फायदा ना उठाने की वजह क्या है? इन्ना जअलना फी आनाकहिम अगलाला, हमने इनके गर्दनों के अंदर तौक डाले हुए हैं। पुराने जमाने में जब किसी बंदे को सजा देनी होती थी तो उसके गले में एक लोहे का ऐसा तौक डाल दिया जाता था जिससे उसका सर ऊपर की तरफ हो जाता था, वो सर नीचे नहीं कर सकता था, उसको रास्ता नजर नहीं आता था, तो ये उसके लिए सजा हुआ करती थी। तो अल्लाह ताला ने वही लफ्ज इस्तेमाल फरमाया कि हमने इनकी गर्दनों में तौक डाल रखे हैं। ये तौक लोहे के नहीं थे, ये तौक थे रसूमात के, बुरी आदात के, हुब्बे माल का, हुब्बे जाह का, ये तौक थे कि जिन्होंने उनको सीधा रास्ता देखने से जो है वो रोक दिया था, अब उनको सीधा रास्ता नजर ही नहीं आता था। वजअलना मिन बैन अयदीहिम सद्दन व मिन खल्फिहिम सद्दन फअग्शयनाहुम फहुम ला युबसिरून, और हमने बनाई इनके आगे दीवार और पीछे दीवार, फिर ऊपर से ढांक दिया सो उनको कुछ नहीं सूझता। यानी अल्लाह ताला ने इनके आगे पीछे ख्वाहिशात की ऐसी दीवारें बना दी हैं कि इनको हिदायत की बात अब फायदे ही नहीं देती, सुनते ही नहीं, हिदायत पर आते ही नहीं। ये कुरान मजीद की आयत काफिरों के लिए है। कुरान मजीद की कुछ आयात के असरात हैं। हमारे हजरत रहमतुल्लाह अलैह फरमाते थे कि कुरान मजीद की आयत है सलामुन अला नूहिन फिल आलमीन, जो बंदा रात के वक्त इस आयत को पढ़ ले तो अल्लाह ताला उसको मूजी चीजों से महफूज फरमा लेते हैं। हजरत फरमाते हैं कि हम छोटे बच्चे थे, रात को जब घर से निकलना होता था तो माएं अपने बच्चों को बताती थीं कि बच्चों पहले ये आयत पढ़ो फिर बाहर निकलो तो सांप बिच्छू और मूजी चीजें तुम्हें नुकसान नहीं पहुंचाएंगी। तो हजरत फरमाते थे हम इनको पढ़ा करते थे और हमें चीजों का नुकसान नहीं होता था। इस आयत के अजीब असरात हमने अपनी जिंदगी में देखे हैं। अगर आदमी किसी भी मूजी चीज से बचना चाहे इस आयत को पढ़ ले, अल्लाह ताला हिफाजत फरमा देते हैं। हमें सफर में कई मर्तबा मुश्किल पेश आती है, हमारे बैग के अंदर किताबें होती हैं मुताले के लिए या बयानात के नोट्स वगैरह होते हैं, और आजकल मुख्तलिफ मुल्कों में एयरपोर्ट के ऊपर दीनी लिटरेचर जो है उसकी बहुत ज्यादा सख्ती है। यानी ऐसे तो किसी के पास से असलहा निकल आए तो इतनी सख्ती नहीं करते जितना दीनी किताब कोई निकल आए तो उस पर सख्ती करते हैं। एक मरतबा दुबई एयरपोर्ट पर मेरा छोटा बैग था, हैंड कैरी जिसको कहते हैं, उसमें बयानात के पेपर थे। तो जब पासपोर्ट चेक करवाने के बाद हम आगे निकले तो मशीन वाले ने चेक किया और उसने मेरा बैग खोलकर देखा और मुझसे पूछा कि ये क्या है। मैंने उसे बताया कि भाई ये मेरे नोट्स हैं, मैंने किताब पढ़ी और जो मुझे पसंद आई बात वो मैंने इसके ऊपर लिख ली है। खैर वो बंदा खामोश हो गया, उसने बैग बंद कर दिया। जब आगे निकले तो आगे एक और भी चेक पोस्ट थी, उन्होंने दोबारा फिर बैग को चेक किया। मैं बड़ा हैरान, भाई एक दफा चेक कर लिया तो काफी है, दूसरी दफा फिर चेक किया। अब जब उन्होंने चेक किया और बैग खोला तो उसके अंदर कागजात को देखते ही पुलिस वाला फोन करने बैठ गया। अब मैं हैरान सोच रहा हूं कि या अल्लाह, ये अपने किसी अफसर को बुलाता है या किसको बुलाता है, और इसको क्या चीज नजर आ गई जो इतनी अहम है कि किसी को बुलाने की जरूरत पड़ गई। थोड़ी देर के बाद एक खातून आ गई
और उसने आके मेरे बैग को देखना शुरू कर दिया। अब वो एक एक कागज को पढ़ रही थी। अल्लाह की शान के उसमें बुखारी शरीफ की जो इख्तितामी हदीस है उसके नोट्स थे। उसने देखते ही मुझसे पूछा, ये बुखारी शरीफ की आखिरी हदीस के नोट्स हैं? मैंने कहा, अच्छा तुम तकरीरें करते हो? मैंने कहा जी। फिर उसने कहा, इसका मतलब यह है कि तुम आलिम हो, यहां भी तकरीरें करोगे? मैंने कहा नहीं, अभी तो मैं यहां पर दो दिन रुकने के लिए आया हूं, फिर मैं आगे जाऊंगा। वो कहने लगी कि मैं आलिमा हूं और मुझे उन्होंने सिर्फ इसीलिए रखा हुआ है कि मैं लोगों के पास जो दीनी लिटरेचर है उसको देखूं और उनको यहां पे रोकूं। फिर उसने मेरे सारे नोट्स देखे, उनके उनवान पढ़े, तो मुझे कहने लगे कि आप किसी खास फिक के ऊपर तकरीरें करते हैं? मैंने कहा नहीं, मैं मसाइल के बारे में तकारीर नहीं करता, मैं इस्लाही तकारीर करता हूं। तो अल्लाह ने उसके दिल में नरमी डाल दी। वो मुझे कहने लगी कि आप अपने बैग के अंदर कागजात ना लेके चला करें, आपको किसी दिन एयरपोर्ट से रोक लिया जाएगा और आपको जो है मुश्किल में पड़ जाएंगे आप। अब हमें फिक्र लाहक हुई कि या अल्लाह, ये तो रोज का मामला है, करें तो क्या करें। फिर वो मुझे कहने लगी थी कि आप ये नोट्स क्यों हर वक्त साथ रखते हैं, किताबें आपने क्यों रखी हुई हैं? ये दो तीन किताबें थी। मैंने कहा मैं इनका मुताला करता हूं हर वक्त बैठ के। फिर वो हैरानों से पूछ लगी कि आप किताबें पढ़ते रहते हैं? तो मैंने उसे कहा कि इस उम्र में मैं अब किताबें नहीं पढ़ूंगा तो क्या वीडियो गेम खेलूंगा बैठ के? तो इस बात पे वो हंस पड़ी, कहने लगी अच्छा ठीक है आप जाएं। तो मेरी जान छूट गई। फिर उसके बाद हमें परेशानी हुई कि या अल्लाह, अब इन नोट्स का क्या करें, हमें जरूरत भी पड़ती है, मुख्तलिफ जगहों पर जाना होता है, कभी ये बयान करो कभी वो बयान करो, तो नोट्स का होना भी जरूरी और हैं भी पाबंदियां। तो जेहन में ख्याल आया कि हम कुरान मजीद की इस आयत को क्यों न पढ़ लिया करें। चुनाचे उसके बाद तकरीबन 8 साल हो गए या 10 साल, मैं जहां जिस एयरपोर्ट पे भी जाता हूं, जहां बैग चेक करने की मशीन होती है या अमला होता है, मैं ये आयत पढ़ के उन पर फूंक देता हूं। वजअलना मिन बैन अयदीहिम सद्दन व मिन खल्फिहिम सद्दन फअग्शयनाहुम फहुम ला युबसिरून। अल्लाह की शान देखें कि पिछले फिर 8-10 साल में फिर किसी ने कभी मुझे खड़ा नहीं किया। तो जहां आपको किसी मूजी से ईजा का डर हो, उस वक्त ये आयत अगर पढ़ दी जाए तो ये इंसान को फायदा देती है। फिर हमने इसका तजर्बा और भी किया कि मसलन एक बच्ची है, उसकी शादी हुई और अब उसको सास बहुत तंग करती है, उसने जीना हराम किया हुआ है, या उसकी नंद है वो उसको तंग करती है। तो हमने कहा कि भाई आप सुबह सुबह उठा करें, फजर की नमाज भी पढ़ा करें और ये आयत पढ़ के उन पे दम कर दिया करें, अल्लाह ताला उनके शर से हिफाजत फरमाएंगे। हमने जितने बंदों को ये बात बताई, 100% इसका नतीजा पाया हमने। हर बंदे ने कहा अल्लाह ने हमें उनके शर से निजात अता फरमा दी। फिर इसका एक और भी इस्तेमाल है कि बाद बच्चियां घर से निकलती हैं तो अवाश लड़के उनको तंग करते हैं, कॉलेजों यूनिवर्सिटियों में जो लड़कियां जाती हैं, तो अगर वो इस आयत को पढ़ के फूंक दिया करें तो रास्ते में कोई उनको तंग नहीं करेगा, किसी से उनको ईजा नहीं मिलेगी, अल्लाह उनकी हिफाजत फरमाएंगे। तो इस आयत के बहुत सारे फवायद हैं जो इंसान जाहिरी जिंदगी में भी हासिल कर सकता है। वजअलना मिन बैन अयदीहिम सद्दन व मिन खल्फिहिम सद्दन फअग्शयनाहुम फहुम ला युबसिरून। और मुझे तो ये बात समझ में आती है कि अब अगर कोई फौजी हो तो वो इससे बहुत फायदा उठा सकता है, क्योंकि वो तो दुश्मन के सामने होता है। अगर वो पढ़कर इसको फूंक दे, अल्लाह ताला दुश्मन की नजर से उसको ओझल फरमा देंगे। वो सामने भी होगा तो दुश्मन उसको नहीं देख सकेगा और उसको नहीं तकलीफ पहुंचा सकेगा। आगे फरमाया, इन्नमा तुनज़िर मन इत्तबअ ज़िक्र व खशिय रहमान बिल गैब फबशिरहु बिमग़फ़िरतिन व अजरिन करीम। सो आप तो डर सुनाएं उसको जो चले समझाने पर और डरे रहमान से बिन देखे। अब इस आयत के अंदर बड़े फतेह की बात कही गई, کہ انسان نصیحت سے فائدہ تب اٹھاتا ہے جب وہ سمجھانے پر بات کو سمجھنے کی کوشش کرے. کچھ لوگ ایسے ہوتے ہیں ان کو بات سمجھائی جائے تو وہ سمجھنے کی کوشش نہیں کرتے, سامنے سے بحث کرنے لگ جاتے ہیں یا سامنے سے الجھنے لگ جاتے ہیں. جو بندہ سمجھانے کی بات پہ الجھے گا یا بحث کرنے کی کوشش کرے گا وہ ہدایت سے محروم ہو جائے گا. ہدایت اس بندے کو ملتی ہے جو سمجھانے والی کی بات کو سمجھنے کی کوشش کرے. مثال کے طور پہ ایک بندہ بیوی کو کہتا ہے اٹھو فجر کی نماز پڑھو. اب اگر وہ اگر اس بات کو سمجھے اور اٹھ کے فجر کی نماز پڑھ لے اس کو ہدایت ملے گی, اور اگر وہ آگے سے جواب دے تو اپنی بہن کو کیوں نہیں نماز پڑھاتا, تو اپنی ماں کو کیوں نہیں کہتا نماز پڑھنے کے لیے, تو یہ بحث مباحثہ جھگڑا یہ اس کے لیے گمراہی کا سبب بن جائے گا. ہمیشہ خیر کی بات کوئی بھی کرے اس کو سننا چاہیے اور اس پر عمل کے لیے کوشش کرنی چاہیے, اس سے انسان کو ہدایت نصیب ہوتی ہے. بخشی الرحمن بالغیب, اور دوسری صفت یہ کہ وہ بندہ تنہائی میں گناہ کرنے سے اللہ سے ڈرنے والا ہو. جس بندے کے اندر یہ صفت ہوگی کہ وہ تنہائی میں اللہ سے گناہ کرنے سے ڈرے گا اس کو اس ہدایت کی رفات سے فائدہ ہوگا اور وہ سیدھے رستے پر رہے گا. ایسے بندے کو جس میں دو خوبیاں ہوں کہ وہ ہدایت کی بات کو سنے اور دوسرا اللہ سے گناہوں سے تنہائی میں ڈرنے سے بچے ڈرے, جس میں یہ دو خوبیاں ہوں گی فرماتے ہیں فبشر بمغفرت و اجر کریم, اس کو بشارت دے دیجیے کہ اللہ تعالیٰ اس کے گناہوں کی بخشش فرمائیں گے اور اس کو بہت زیادہ عزت کا ثواب عطا فرمائیں گے. یہ جو اجر کریم ہے نا, یہ ذو کریم بھی ہو سکتا ہے, ذا کریم بھی ہو سکتا ہے, کہ ایسا اجر جو ان کو بڑی شان کے ساتھ دیا جائے گا. آپ دیکھیں کئی مرتبہ انعام دینے کے لیے بندے کے لیے باقاعدہ ایک تقریب کا اہتمام کیا جاتا ہے. ایک طالب علم کو انعام دینا ہے اور تقریب کی جاتی ہے, لوگوں کو بلایا جاتا ہے. انعام تو چپکے سے استاد اس کے ہاتھ میں پکڑا سکتا تھا, لیکن اس طرح اہتمام کے ساتھ تقریب کے ساتھ اس کو انعام دینا یہ عزت کے ساتھ انعام دینے کی مانند ہے. تو اللہ فرماتے ہیں کہ ان کو ایسا اجر ملے گا کہ جو اجر بھی ہوگا اور دیتے وقت ان کا اکرام بھی کیا جائے گا, اللہ ان کو عزتوں سے بھی نواز دیں گے, ایسا ان کو انعام دیا جائے گا. اللہ فرماتے ہیں انا نحن نحی الموتا ونکتب ما قدموا وآثارهم, ہم ان کے مردوں کو زندہ کریں گے اور ہم لکھتے ہیں جو وہ آگے بیچ چکے یا جو نشان ان کے پیچھے رہ گئے. انسان کے اعمال ایسے ہوتے ہیں کہ جن کا اجر آگے چلا جاتا ہے, لیکن کچھ ایسے اعمال ہوتے ہیں کہ جن کے اثرات پیچھے بھی رہ جاتے ہیں. مثلا ایک بندے نے مدرسہ بنایا, اب اس کا ثواب اس کو آگے بھی ملا اور جب وہ فوت ہو جاتا ہے تو پیچھے بھی اس کا آثار موجود ہے, اور اس کو بھی اللہ تعالیٰ لکھتے ہیں. یا کسی بندے نے کوئی کتاب لکھی, خود تو فوت ہو گیا لیکن کتاب کی عمر تو سینکڑوں سال ہوتی ہے, وہ بعد میں لوگ پڑھتے ہیں فائدہ اٹھاتے ہیں تو اس کا بھی ثواب اس کو ملتا ہے. تو اللہ تعالیٰ انسان کے اعمال کو بھی لکھواتے ہیں اور ان کے آثار کو بھی لکھواتے ہیں. کوئی چیز ایسی نہیں کہ جس کا احاطہ نہ کیا جائے. وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ, اور ہر چیز گن لی ہے ہم نے ایک کھلی اصل میں. امام مبین لوح محفوظ کو کہا گیا ہے کہ لوح محفوظ میں اللہ تعالیٰ نے ہر چیز کو لکھ لیا ہے. تو یہاں تک تو نبی علیہ الصلوۃ والسلام کے دل کو تسلی دی گئی کہ آپ ان کو ڈراتے ہیں مگر یہ لوگ بات نہیں سنتے, اس پر آپ پریشان نہ ہوں. ان لوگوں کے لیے لکھ دیا گیا ہے کہ ان کے دلوں پر جو ہے وہ مہر لگ گئی ہے اور ان کو ان باتوں کا فائدہ نہیں ہوگا. نہ یہ ہدایت کی نیت سے بات کو سنتے ہیں, نہ یہ تنہائی میں گناہوں سے اللہ سے بچنے کی کوشش کرتے ہیں, لہذا ان کو ان نصیحتوں سے فائدہ نہیں ہوتا. آپ اس پر آزردہ نہ ہوں, غمگین نہ ہوں. आप अपना काम कर रहे हैं, आपको अजर मिलेगा, आपने अपने जिम्मेदारी को पूरा कर दिया। अगर इनको फायदा नहीं होता तो ये इनके नसीब हैं। फिर अल्लाह ताला इससे आगे एक वाकया बयान करते हैं किसी बस्ती का, किसी कस्बे वालों का। मुफस्सरीन ने लिखा है कि ये बस्ती जो थी अंताकिया एक शहर था उसकी थी। उनके पास तीन अंबिया आए और उन्होंने आके उनको डराया कि अल्लाह से डरो और अल्लाह को मानो और मरने के बाद हिसाब किताब की तैयारी करो। वो लोग उनकी बात को न माने और उलझना शुरू कर दिया कि जैसे तुम बशर हो ऐसे बशर तो हम भी हैं, तुम्हें कौन सा सुरखाब के पर लगे हुए हैं कि तुम अल्लाह के रसूल बन के आ गए। हमें तो लगता है तुम दोनों तीनों ने आपस में मिलकर कोई मशरक किया है और हमें धोखा देने के लिए आ गए हो। उल्टी बातें करने लग गए। अब कुछ लोग थे जिन्होंने बात को माना और कुछ ने बात को नहीं माना, तो वहां पर आपस में भी लोगों के दरमियान नाइतफाकी पैदा हो गई। बाद मुफस्सरीन ने कहा है कि अल्लाह ने उनको कहत के अजाब में मुबतला कर दिया। अब जब कहत के अजाब में मुबतला हो गए तो वो कहने लगे कि तुम्हारे आने की जैसे ये नहुसत आ गई है, अब अगर तुम यहां से नहीं निकलोगे तो हम तुम्हें मार देंगे। तो उन अंबिया ने फरमाया कि नहीं, नहुसत हमारी वजह से नहीं, नहुसत तुम्हारे न मानने की वजह से है। तुम नहीं मान रहे जिस पर अल्लाह ने तुम पर जो है वो अजाब भेज दिया है, तो ये नहुसत तुम्हारे पास है, इससे तुम तौबा करो। कुरान मजीद की यह खूबी है कि कई जगहों पर मुख्तलिफ वाकियात को बयान करता है तो बाकायदा किसी का नाम बताना, सन बताना, मुद्दत बताना, उसकी कहां लोकेशन थी। कुरान मजीद इन चीजों से मुस्तगनी है, वो इन डिटेल में नहीं जाता, बस काम की बात की और काम की बात से सबक ले लिया, फायदा उठा लिया। यहां भी अल्लाह ताला ने उन रसूलों के नाम भी नहीं बताए और उनकी जगह भी नहीं बताई, भाई इतना फरमाया कि बयान कर उनके वास्ते एक मिसाल उस गांव के लोगों की, जब आए उनके पास भेजे हुए रसूल। इज अरसलना इलैहिम उस्नैन, जब भेजे हमने उनकी तरफ दो रसूल, फकज़्ज़बूहुमा, तो उन्होंने उन दोनों को झुटला दिया। फअज़्ज़ज़ना बिसालिसिन, फिर हमने कुव्वत दी तीसरे के साथ, यानी दो अंबिया तो पहले आए थे, फिर हमने एक तीसरे को भी भेज दिया, तो तीसरों ने आके पहले दो की तकवियत पहुंचाई। फकालू, फिर तीनों ने मिलकर कहा, इन्ना इलैकुम मुरसलून, बेशक हम तुम्हारी तरफ आए हुए हैं भेजे हुए। कालू, वो कहने लगे, मा अंतुम इल्ला बशरुम मिसलुना, बेशक तुम तो यही इंसान हो हमारे जैसे। वमा अनज़ल रहमान मिन शई, और रहमान ने कुछ नहीं उतारा, इन अंतुम इल्ला तकज़िबून, तुम सारे झूठ कहते हो। कालू रब्बुना यालमु, उन्होंने कहा, नहीं हमारा रब जानता है। इन्ना इलैकुम लमुरसलून, हम बेशक तुम्हारी तरफ भेजे हुए आए हैं। वमा अलैना इल्लल बलागुल मुबीन, और हमारे जिम्मे तो सिर्फ पैगाम को पहुंचा देना है। आगे मानना न मानना ये तो उन लोगों के अपने नसीब है, अपनी किस्मत है उनकी। जो मानेगा वो हिदायत पाएगा, जो नहीं मानेगा वो गुमराही पे रह जाएगा। कालू इन्ना तुतय्यरना बिकुम, जब कौम ने कहा ना कि तुम्हारी वजह से हमारे ऊपर कहत का अजाब आ गया है, तो उन्होंने जवाब दिया कि हमने नामुबारकी देखी है, तुम नामुबारक देखा है तुमको। लइल्लम तंतहू, अगर तुम बाज ना आओगे, लनर्जुमन्नकुम, तो हम तुमको संसार करेंगे। वलयमस्सन्नकुम मिन्ना अजाबन अलीम, और तुमको हमारे हाथ से बहुत दर्दनाक अजाब पहुंचेगा। यानी पहले हम मार पिटाई करेंगे और फिर आखिर पर संसार कर देंगे। दो तरह के अजाब की डराया धमकाया। अंबिया ने जवाब दिया, कालू ताएरकुम माकुम, कहने लगे कि ये तुम्हारी नहुसत तुम्हारे पास है। आ इन लुकिर तुम, क्या इतनी बात पर के तुमको समझाया, बल अंतुम कौम मुसरिफून, कोई नहीं तुम तो हो हद से दूर जाने वाले। अब अंबिया ने जब उनको समझाया और कौम बात को न समझी, वजा अमिन अक्सल मदीनत रजुल यसा, और آیا شہر کے پرلے سرے سے ایک آدمی دوڑا ہوا. ایک آدمی تھا جس کا نام تھا حبیب، نجار بڑھئی تھا، کارپینٹر تھا. وہ رزق کے حلال سے اپنی روزی کماتا تھا اور شہر کے کنارے کے اوپر اپنی زندگی گزارتا تھا. اس کے دل میں ایمان تھا. اس کو جب پتا چلا کہ انبیاء تشریف لائے ہیں تو وہ ان کی تصدیق کرنے کے لیے وہاں سے چلا. اکثر مدینہ کا لفظ مفسرین نے فرمایا کیوں استعمال کیا گیا ہے، اس لیے کہ اکثر و بیشتر جو شہر کا وسط ہوتے ہیں نا، وہاں پر زیادہ مال دولت والے لوگ رہتے ہیں اور وہ زیادہ سخت دل ہوتے ہیں اور زیادہ گناہوں کا شکار ہوتے ہیں، وہ بات کو نہیں سنتے. اور جو شہر اور قصبے کے بیرون طرف رہتے ہیں یہ غریب لوگ ہوتے ہیں، اور غریب لوگ بات کو جلدی مان لیتے ہیں. اس لیے شہر کے کنارے کی بات کی گئی. اور بعض مفسرین نے اس میں یہ نقطہ لکھا کہ دیکھو اقصی مدینہ یعنی مدینہ کے دوسرے سرے سے، تو اس سے پتہ چلتا ہے کہ کئی مرتبہ قریب رہنے والے لوگ فائدہ نہیں اٹھاتے اور دور رہنے والے لوگ فائدہ اٹھا لیا کرتے ہیں. یہ ایسے ہی ہے جیسے علامہ اقبال نے لکھا کہ دیکھو بلال حبشہ سے آیا ایمان حاصل کر گیا، صہیب روم سے آیا ایمان حاصل کر گیا، اور ابو جہل مکہ میں تھا اور اس کو ایمان نہ ملا، اینچے بولا جا بیس. کتنی عجیب بات ہے. تو ابو جہل نے پاس رہ کے بات نہ مانی اور جن کو ہدایت ملنی تھی وہ دور سے آ کر ہدایت لے گئے. تو اکثر مدینہ سے یہ بھی مانا بھی نکلتا ہے کہ دور کے لوگ فائدہ اٹھا لیتے ہیں، قریب کے لوگ فائدہ نہیں اٹھا پاتے. یس آ کر بتاتا ہے کہ وہ بندہ چلتا ہوا نہیں آیا تھا، تیز چلتا ہوا آیا تھا، دوڑتا ہوا جیسے ہوتے ہیں نا. اس کا مطلب یہ کہ خیر کے کام میں بندہ جب بھی نکلے تو مریل قدم نہ اٹھائے، ہمیشہ ہمت سے قدم بڑھائے، پتہ چلے کہ یہ ایک جذبے کے ساتھ کسی کام کی طرف روانہ ہو رہا ہے. قال یا قوم اتبعوا المرسلین، بولا اے قوم چلو اوپر اس راہ کی جو ان بھیجے ہوئے نے بتائی ہے. اتبعوا، چلو اوپر ایسے شخص کے، من لا یسألکم اجرا، جو تم سے اس کا کوئی اجر نہیں مانگتا، وہم مہتدون، اور وہ ہدایت پر ہیں، سیدھے رستے پر ہیں. انبیاء کی ایک خاص پہچان یہ تھی کہ انبیاء کرام جب بھی آتے تھے وہ لوگوں سے اس کا معاوضہ نہیں مانگا کرتے تھے، ہم تمہیں نصیحت کرتے ہیں، اچھی باتیں سناتے ہیں، تم ہمیں اس کا معاوضہ دو. نہیں، وہ فرماتے تھے ان اجریا الا علی اللہ، میرا اجر تو اللہ کے پاس ہے، میں تم سے کچھ مانگنے نہیں آیا، تمہیں کچھ دینے کے لیے آیا ہوں، تم اسے حاصل کرو. آج کا سبق ہم یہیں تک پڑھیں گے، پھر اس کے بعد آگے نیا پارا شروع ہو رہا ہے. وَمَالِيَ لَا أَعْبُدُ الَّذِي فَطَرَنِي وَإِلَيْهِ تُرْجَعُونَ، تو وہ ہم انشاءاللہ کل سے شروع کریں گے. اللہ تعالیٰ میں قرآن مجید کی تعلیمات سے نفع اٹھانے کی توفیق عطا فرمائے. وَآخِرُ دَعْوَانَا أَنِ الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ.